यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ, म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। देशमै रासायनिक मल कारखाना स्थापना गर्ने कार्य अगाडि बढ़ाउन प्रधानमन्त्रीको निर्देशन। नेकपा एमाले अध्यक्ष केपी ओलीसँग माधव कुमार नेतृत्वको असन्तुष्ट समूहले भेट गर्यो, भेटमा ठोस सहमति भने हुन सकेन। र कोरोना भाइरस विरूद्धको एस्ट्राजेनेका खोपका कारण रगत जम्ने समस्या देखिएको भनी आएको समाचारमा सत्यता नरहेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको स्पष्टोक्ति। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल रासायनिक मल उद्योग स्थापनाको प्रक्रिया अघि बढ़ाउन निर्देशन दिनुभएको छ। अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा मुलुकभित्रै मल उद्योग स्थापना गर्न गठित समितिले तयार पारेको मोडालिटी बारे जानकारी लिने क्रममा प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो। सरकारले नेपालमा वर्षेनी करिब 10 लाख मेट्रिक टन रासायनिक मल आवश्यकता पर्ने सन्दर्भमा मुलुकभित्रै मल उत्पादन गर्न अर्थमन्त्री पौडेलको संयोजकत्वमा कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मकुमारी अर्याल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सम्मिलित कार्यदल बनाएको छ। प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री अर्यालले रासायनिक मल उद्योगको स्थापना गर्ने प्रक्रिया छिटै शुरू गरिने जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट पक्ष माधव नेपाल सहितका नेताहरूसँग आज पार्टीको केन्द्रीय कार्यालय काठमाण्डुको धुम्बाराहीमा छलफल गर्नुभएको छ। पुष 5 गते प्रतिनिधि सभा विघटन भएपछि यता एमालेका शीर्ष नेताबीच छलफल हुन सकेको थिएन। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि र नेकपाको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले फागुन 23 गतेको फैसलाका कारण औपचारिक रूपमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत नेकपाबाट छुट्टिएपछि नेकपा एमालेमा थप विवाद चर्किएको थियो। फागुन 28 गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटिको विशेष बैठक गरी पार्टीका नेताहरूको जिम्मेवारीमा हेरफेर र नेकपा माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा बादल सहित 23 जनालाई केन्द्रीय कमिटिमा मनोनित गरेपछि नेता नेपाल पक्षले समानान्तर गतिविधि गर्दै आइरहेको छ। आजको छलफलमा अध्यक्ष ओली र नेता नेपालले आफ्नो अडान राख्नु भएको र नेताहरूबीच विभिन्न तहमा अनौपचारिक र औपचारिक छलफल गरी दुवै पक्षबीच सहमति खोज्ने बारे निर्णय भएको नेकपा एमालेका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप गेवालीले जानकारी दिनुभयो।
सर्वोच्च अदालतले नेकपा एमालेलाई ब्युत्याउने जुन एउटा फैसला गरेको छ यसलाई एउटा अवसरको रूपमा लिएर नेकपा एमालेलाई सुदृढ गर्दै लैजानुपर्छ। यहाँभित्र जे अन्तर्विरोधहरू छन् ती अन्तर्विरोधहरूलाई छलफलको माध्यमबाट समाधान गर्दै जानुपर्छ र बलियो नेकपा एमाले मात्रै अरू वामपन्थीहरूलाई पनि क्रमशः पार्टी एकतामा जोड्दै सिङ्गो देशलाई एकताबद्ध बनाउन सक्छ, सिङ्गो देशलाई नेतृत्व दिन सक्छ भन्ने कुरामा चाहिँ एउटा साझा अवधारणा साझा निष्कर्ष हामीले निकालेका छौं। तर यति हुँदाहुँदै पनि केही प्रश्नहरूमा हामी ठ्याक्कै निष्कर्षमा पुगिसकेका छैनौं, एउटै बिन्दुमा पुगिसकेका छैनौं।
आजको छलफलमा अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, सुभाष नेमाङ, प्रदीप गेवाली, भीम रावल, घनश्याम भूषाल, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी हुनुहुन्थ्यो। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पार्टी कार्यालय पेरिस डाँडामा जारी छ। पार्टीको नाम परिवर्तन गर्ने तथा परिवर्तित सन्दर्भमा सांगठनिक अवस्थाबारे मूल्याङ्कन गर्ने लगायतका विषयमा निर्णय गर्न माओवादी केन्द्रले हिजोदेखि केन्द्रीय समितिमा छलफल गरिरहेको छ। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानुभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनु भएको छ। प्रेस युनियनले पर्वतको सदरमुकाम कुस्मा बजारमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताउनुभयो। वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस दोस्रो ठूलो दल भए पनि प्रधानमन्त्री विरूद्ध आफूहरूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट पार्नुभयो। विस्फोटक पदार्थ अभावका कारण राष्ट्रिय गौरवको हुम्लाको हिल्सा सिमकोट सड़क आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। सो बाटो निर्माणको क्रममा चट्टानी भीर फोर्नुपर्ने र त्यसका लागि आवश्यक विस्फोटक पदार्थ सेनाले समयमा नै उपलब्ध गराउन नसक्दा बाटो निर्माण कार्य प्रभावित भएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। काकडभिट्टाबाट नारायणगढ़तर्फ आउँदै गरेको ना 8 ख 14 20 नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको 12 18 6 13 71 नम्बरको बोलेरो राप्ती नगरपालिका 3 मार्तल पुल नजिक एक आपसमा ठोकिँदा धादिङको धुसा गाउँपालिका 1 का 27 वर्षीय महेश फुयालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ट्रक सड़कबाट 10 मिटर तल खस्दा चालक फुयालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आज मार्च 15 अर्थात विश्व उपभोक्ता अधिकार दिवस। आज नेपालमा पनि प्लास्टिक प्रयोगमा निरुत्साहन वातावरण संरक्षणमा योगदान भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। सन् 1962 मार्च 15 दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा सूचना छनौट र सुनवाईलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आइएको हो। बझाङको केदार सिंह गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूका लागि उपाध्यक्ष कोशेली कार्यक्रम सञ्चालनमा ल्याएको छ। गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यमा सुधार ल्याई बाल मृत्युदर कम गर्ने उद्देश्यका साथ शुरू गरिएको यस कार्यक्रम मार्फत गाउँपालिकाभित्र रहेका गर्भवती तथा सुत्केरी महिलालाई सरसफाई र पोषणयुक्त खानेकुरा वितरण गर्ने गरिन्छ। बझाङबाट संवाददाता जगदीश रुकायाको रिपोर्ट।
गर्भवती र सुत्केरी महिलाहरूको स्वास्थ्यमा सुधार साथै बाल तथा मातृ मृत्युदर घटाउन बझाङको केदारसिंह गाउँपालिकाले उपाध्यक्ष कोशेली कार्यक्रम बनाएको छ। गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले गाउँपालिकाभित्र भएका गर्भवती र सुत्केरी महिलाहरूलाई ढाकाको सानो झोलामा सरसफाई र पोषणयुक्त सामग्रीहरू राखेर वितरण गर्ने गर्दछन्। कोशेली बुझे कि एक गर्भवती महिला शान्ति रेग्मी
गर्भवती तथा सुत्केरी महिलाहरूलाई हौसला बढाउने कोशेली यहाँ वितरण गर्नुभएको।
गाउँपालिकाको उपाध्यक्ष कोशेली कार्यक्रमले आमा र बच्चाको स्वास्थ्य क्षेत्रमा सुधार गर्न राम्रो सन्देश दिएको देउरा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डम्बर बहादुर धामीले बताउनुभयो।
आफू स्वस्थ कसरी रहने र बच्चालाई स्वस्थ कसरी राख्ने, स्वस्थ परिवार कसरी बनाउने भन्ने एउटा राम्रो खालको सन्देश यो कार्यक्रमले दिएको छ। यस्ता कार्यक्रमहरू अझै विकसित गर्नुपर्छ, स्थानीय सरकार आएको महसुस पनि हुन्छ।
उपाध्यक्ष निशा धामीले पनि ग्रामीण भेगका महिलाहरूको कामको बोझका कारण आफ्नो र बच्चाहरूको स्वास्थ्यमा खासै ध्यान नदिने हुँदा उनीहरूको स्वास्थ्य सुधारको लागि यो कार्य गरेको बताउनुभयो।
उद्देश्य नवजात शिशुहरू र आमाहरू चाहिँ आफ्नो गर्व चेक नगर्ने, उहाँहरूलाई हौसला र उत्साह दिनको निमित्त
स्थानीय तहले चालेको यस्तो मानवीय विकासको कार्यले जनताहरूलाई पनि आशा भरोसा जागेको छ भने सरकारले लिएको दिगो विकास लक्ष्यका सूचकहरू पनि पूरा हुने देखिन्छ। जगदीश रोकाया, रेडी नेपाल, बझाङ।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानु पर्छ है?
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अक्सफोर्ड कम्पनीले तयार पारेको कोरोना भाइरस विरूद्धको खोप एस्ट्राजेनेकाको प्रयोगपछि रगत जम्ने समस्या देखिएको भन्ने दावी सत्य हुन नसक्ने स्पष्ट गरेको छ। नेदरल्याण्ड, डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड र थाइल्याण्ड सहितका केही राष्ट्रले एस्ट्राजेनेका खोपका कारण रगत जम्ने समस्या देखिएको तर्क गर्दै खोप प्रयोगमा रोक लगाउन भएको निर्णयप्रति आफ्नो ध्यानकर्षण भएको भन्दै डब्ल्यूएचओले खोप लगाएका व्यक्तिमा त्यस्तो गम्भीर समस्या नदेखिने दावी गर्दै खोप निकै प्रभावकारी र सुरक्षित रहेको स्पष्ट गरेको छ। अक्सफोर्ड कम्पनीले तयार पारेको एस्ट्राजेनेका खोप भारतको सिरम कम्पनीले उत्पादन गरेर नेपाल सहितका कैयौं राष्ट्रमा प्रयोगमा आइसकेको अवस्थामा उठेको पछिल्लो सवालका सम्बन्धमा डब्ल्यूएचओले सो धारणा सार्वजनिक गरेको हो। यसैबीच बेलायतको औषधि नियमन निकायले पनि एस्ट्राजेनेका खोपकै कारण रगत जम्ने समस्या देखिएको पुष्टि गर्ने पर्याप्त प्रमाण नभेटिएको भन्दै खोप पूर्णत सुरक्षित रहेको दावी गरेको छ। म्यानमारमा सैनिक सरकार विरूद्ध उर्लेको व्यापक जन प्रदर्शनमा सेनाले चरम बल प्रयोग गर्दा हिजो एकै दिन 38 जनाले ज्यान गुमाएका छन्। म्यानमारको सबैभन्दा ठूलो शहर यांगुनमा चक्कु र लौरो लिएर उग्र प्रदर्शनमा उत्रेका हजारौं नागरिकमाथि भएको चरम दमनको क्रममा अन्य दर्जनौ व्यक्ति घाइते भएका छन्। सैनिक शासनको विरोधमा रहेका प्रदर्शनकारी त्यहाँ स्थित चिनिया कम्पनीमा आक्रमण गर्न थालेपछि सुरक्षा फौजले गोली चलाएको बुझिएको छ। म्यानमारमा त्यहाँको सेनाले नेत्री आङसा सूचीको दल नेशनल लीग फर डेमोक्रेसीको जननिर्वाचित सरकारलाई अपदस्थ गरी सैनिक शासन लागू गरेको विरोधमा जारी प्रदर्शनको क्रममा 120 जना भन्दा बढ़ी व्यक्तिले ज्यान गुमाइसकेका छन्। र बेलायतको प्रहरीले सिरियाका राष्ट्रपति वासिर अल असद की श्रीमती अस्मा अल असदले आतंकवादलाई साथ दिएको भनी उठेको सवालका सम्बन्धमा छानबिन भइरहेको जनाएको छ। बेलायत र सिरिया हुँदै सिरिया दुवै राष्ट्रको नागरिकता रहेको अस्मामाथि लागेको आरोप प्रमाणित भए बेलायतले उहाँको बेलायती नागरिकता खारेज गर्न सक्ने बुझिएको छ। सिरियामा विगत 10 वर्षदेखि जारी सशस्त्र विद्रोहको क्रममा लाखौंले ज्यान गुमाइसकेका छन् भने 10 लाख व्यक्ति शरणार्थी बन्न बाध्य भएका छन्। अमेरिका र रसिया जस्ता शक्ति राष्ट्रको स्वार्थ जोड़िएको सिरिया संघर्षमा रसियाले राष्ट्रपति असदको सरकारलाई साथ दिएको छ भने अमेरिका र बेलायत जस्ता राष्ट्रले विपक्षी समूहलाई सघाइरहेका छन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। देशमै रासायनिक मल कारखाना स्थापना गर्ने कार्य अगाडि बढ़ाउन प्रधानमन्त्रीको निर्देशन। नेकपा एमाले अध्यक्ष केपी ओलीसँग माधव कुमार नेतृत्वको असन्तुष्ट समूहले भेट गर्यो, भेटमा ठोस सहमति भने हुन सकेन। र कोरोना भाइरस विरूद्धको एस्ट्राजेनेका खोपका कारण रगत जम्ने समस्या देखिएको भनी आएको समाचारमा सत्यता नरहेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको स्पष्टोक्ति। यो सँगै दिउँसो 3 बजेको समाचार यहीं पूरा हुन्छ। अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।